यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा 2 सदस्यीय वार्ता टोली गठन। विप्लव समूहबाट पनि वार्ता टोलीको घोषणा। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मोरङको उर्लाबारीमा निर्माण हुने सन्थाल एकीकृत बस्तीको शिलान्यास। ताप्लेजुङको दोभान बजारमा आगलागी 47 घर पूर्ण रूपमा जलेर नष्ट, करिब 80 परिवार विस्थापित। र अमेरिकामा कोरोना भाइरसको नयाँ स्वरूपका कारण चौथो चरणको महामारी आउन सक्ने स्वास्थ्य अधिकारीको चेतावनी। सरकारले नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा 2 सदस्यीय वार्ता टोली गठन गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरूङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहेको वार्ता टोली गठन भएको जानकारी दिनुभयो। मन्त्री गुरूङले सरकारले वार्ता टोली सार्वजनिक गरे सँगै विप्लव समूहले पनि चाँडै वार्ता टोली गठन गरेर वार्तामा सहभागी हुने अपेक्षा रहेको बताउनुभयो।
नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न माननीय गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकतामा सम्माननीय प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहने गरी 2 सदस्यीय वार्ता टोली गठन गरिएको यहाँको बीचमा सार्वजनिक गर्न चाहन्छु। आशा छ नेपाल सरकारले यो वार्ता टोली बनिसकेपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटो भन्दा छिटो वार्ता हुनेछ भन्ने हामी विश्वास गर्दछौ र सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने काममा नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राखिआएको छ।
मन्त्री गुरूङले नेपालका सबै सशस्त्र समूहलाई वार्ताबाट शान्ति प्रक्रियामा ल्याएर नेपाललाई शान्त बनाउने तयारी गरिएको जानकारी दिनुभयो। उहाँले विप्लव समूहलाई लागेका मुद्दा फिर्ता र हतियार व्यवस्थापन लगायतका सबै विषय वार्ताबाटै समाधान हुने पनि स्पष्ट पार्नुभयो। यसै गरी नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न 2 सदस्यीय वार्ता टोली गठन गरेको छ। समूहका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गरी वार्ताका लागि सचिवालय सदस्य एवं प्रवक्ता प्रकाण्डको नेतृत्वमा पार्टी केन्द्रीय सदस्य दीपक रहेको 2 सदस्यीय वार्ता टोली गठन गरेको जनाएको छ। सरकारसँग देशको राजनैतिक आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्ता हुने विज्ञप्तिमा जनाइएको छ। यसैबीच नेपाली कंग्रेसले प्रतिबन्धित विप्लव समूहसँग वार्ताका लागि सरकारले वार्ता समिति गठन गर्नु सकारात्मक रहेको जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्नुहुँदै सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास कंग्रेसले लिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले बीएनसी टीचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताउनु भएको छ। आज झापाको बिर्तामोड़ स्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढ़ेको बताउनुभयो। प्रधानमन्त्री ओलीले निजी लगानीमा सञ्चालनमा ल्याइएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको उल्लेख गर्नुहुँदै अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले राजनैतिक प्रसंगमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिनुभयो।
अदालतले त प्रतिनिधिसभा बिउतायो भने के भयो के बिग्रियो होला, ठिकै छ, तर अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ, देशको राजनीति कसरी अगाडि जान्छ, अदालतको फैसलाको मूल्याङ्कन परिणामले गर्नेछ। म केही पनि बोल्दिनँ, मेरो काम त प्रधानमन्त्रीको हिसाबमा अदालतले गरेको फैसला मान्ने हो, त्यसलाई कार्यान्वयन गर्ने हो। 23 गते अधिवेशन बोलाएको छु, राम्ररी अधिवेशन चलाएर अगाडि बढाउने मेरो प्रयास हुन्छ। मेरो नकारात्मक भूमिका कहिले पनि हुँदैन, सकारात्मक हुँदैन। म मुद्दा लड्न गएको पनि छैन, म मुद्दा हाल्न गएको पनि छैन, यो पाउँ त्यो पाउँ भनेर। म राजनीति गर्ने मान्छे, म माग्न जाँदा, दरखास्त हाल्न जाँदा तपाईँहरू कहाँ आउँछु कि म माथि अन्याय भयो, तपाईँहरूले न्याय दिनुहोस् भनेर तपाईँहरूले न्याय दिनु भन्छ। अस्तिका दिन बोल्दाखेरि मैले भने अहिले पनि मलाई कसरी हटाउन सक्छ भने हटाओस्, तर सजिलो छैन, हटाउन सक्छ भने हटाओस्, खुसी साथ हट्छु, तर आउँदो चुनावमा अहिले नै भन्न चाहन्छु, कसैले हटाउन सक्छ भने हटाओस्, डेढ वर्ष दुई वर्षपछि चुनाव आइसक्छ, दुई तिहाईका साथ फेरि सिंह दरबारमा फर्किन्छ।
प्रधानमन्त्री ओलीले यही फागुन 23 गते प्रतिनिधि सभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताउनुभयो। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गर्नुभयो। शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई मोरङ मार्फत 30 करोड़को लागतमा बन्ने बस्तीमा 132 घर निर्माण हुने जनाइएको छ। भूमि तथा घरबारविहीन अति विपन्न सन्थाल र उराव समुदायलाई बसोबास गर्न उर्लाबारी नौ स्थित रातो होली खोल्सी किनारको जग्गालाई सन्थाल एकीकृत बस्ती विकास गर्ने निर्णय अनुसार परियोजना शुरू गरिएको नगर प्रमुख खड़क फागोले बताउनुभयो। यसैगरी प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित प्रदेश गौरव भिलेजको पनि आजै उद्घाटन गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुन नपर्ने जनाउनुहुँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने बताउनुभयो। बिर्तामोड़ 7 निर्मित भिलेजमा 37 आवास गृह छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वन क्षेत्रलाई कृषि वनका रूपमा विकास गर्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको 8 राष्ट्रिय परिषदको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले वन क्षेत्रको विविध उपयोग मार्फत समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा हुने वन विनाशलाई रोक्न सरकारले उपयुक्त कदम चाल्ने बताउनुहुँदै मुलुकमा 45% वन कायम राख्नमा सामुदायिक वन उपभोक्ता समूहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। भोलिसम्म चल्ने कार्यक्रममा मुलुकभरका 300 भन्दा बढ़ी सामुदायिक वनका प्रतिनिधिहरूको सहभागिता रहेको महासंघले जनाएको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका वड़ा नम्बर 3 दोभान बजारमा आगलागी हुँदा 47 घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने करिब 80 परिवार विस्थापित भएका छन्। आज बिहानदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको सहयोगमा दिउँसो मात्रै नियन्त्रणमा आएको हाम्रा संवाददाता माला पालुङवाले जनाएकी छिन्। आगलागीबाट भएको क्षतिबारे विवरण संकलन भइरहेको छ भने राहत वितरण कार्य शुरू भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बाल सिंह राणाले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका नेता एवं सांसद योगेश कुमार भट्टराईले ताप्लेजुङमा आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्प पीड़ित सरह सहयोग उपलब्ध गराउन माग गर्नुभएको छ। भट्टराईले आज प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आगलागीका कारण आवासविहीन भएका स्थानीयलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्प पीड़ित सरह सहयोग उपलब्ध गराउन सरकार समक्ष माग गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठी नै लेखेर पठाइसकिएको बताउनु भएको छ। नेपाल प्रेस संगठन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बहुमत सदस्य आफूहरूका पक्षमा रहेको दावी गर्नुहुँदै पार्टीको आधिकारिकताका विषयमा समस्या नहुने विचार व्यक्त गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक परिवर्तन हुनु तर विचार र व्यवहार चाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउनु भएको छ। जसपाले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता महतोले कुर्सी र स्वार्थका लागि मुलुकमा पटक पटक समस्या भएको बताउनुभयो। उहाँले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको धारणा राख्नुभयो। नेपालमा आज थप 78 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 4,127 नमूनाको परीक्षण गर्दा 45 पुरूष र 33 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या 2,74,294 पुगेको छ। यसैगरी कोरोना संक्रमणबाट आज 72 जना निको भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या 2,70,543 पुगेको छ। तथ्याङ्क अनुसार 98.6% संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशका 10 मध्ये 9 जिल्ला कोरोना संक्रमण मुक्त भएका छन्। आजसम्म प्रदेशका सुर्खेत बाहेक दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रूकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा 11 सक्रिय संक्रमित रहेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रेडियो नेपालले पोखरामा आयोजना गरेको समावेशी कार्यक्रम तथा समाचारको विषय छनौट र समुदायको सहभागिता विषयक अन्तर्क्रिया तथा तालिम आज पोखरामा सम्पन्न भएको छ। 3 दिने तालिममा गण्डकी प्रदेशका 11 जिल्ला स्थित रेडियो नेपालका संवाददाता तथा प्रादेशिक कार्यालय पोखरामा कार्यरत संचारकर्मी लगायतको सहभागिता रहेको थियो। कास्कीको पोखरास्थित फेवातालको 4 किल्ला र सिमाना सम्बन्धी विवरण नेपाल राजपत्रमा प्रकाशित भएको छ। फेवातालको 4 किल्ला तथा सीमा रेखाको व्याख्या गरी फेवातालको क्षेत्रफल 11,255 रोपनी 11 आना 1 पैसा तोकिएको विवरण सहित नेपाल राजपत्रको खण्ड 70 भाग 5 प्रकाशित भएको हो। सूचनाले फेवातालको दीर्घकालीन संरक्षण र सम्वर्धनमा सरकारका सबै निकायलाई औपचारिक रूपमा अघि बढ़न कानूनी बाटो खुला भएको पोखरा महानगरका प्रमुख मानबहादुर जीसीले जानकारी दिनुभयो। जनता आवास कार्यक्रम अन्तर्गत धनुषाका मुसहर समुदायका लागि निर्माण गरिएका पक्की घर हस्तान्तरण गरिएको छ। धनुषामा 724 घर निर्माणका लागि सम्झौता भएकोमा हालसम्म 40% घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकिएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
जनता आवास कार्यक्रम अन्तर्गत धनुषामा 281 घरविहीन दलित परिवारको 2 कोठाको पक्की घर हस्तान्तरण गरिएको छ। नेपाल सरकारको आर्थिक लगानी तथा प्रदेश नम्बर 2 सरकारको प्रत्यक्ष नियन्त्रण एवं रेखदेखमा घरको निर्माण सम्पन्न भएको छ। जनता आवास कार्यक्रम अन्तर्गत घर पाएका जनकपुरधाम उपमहानगरपालिका 23 मुसहर ज्येष्ठ नागरिक जनता आवास कार्यक्रम अन्तर्गत 10x10 2 कोठे पक्की घर बनेकोमा निकै खुशी भएको स्थानीय मुसहर महिला संगीता देवी सदा।
प्रदेश सरकार कृपा करके कोठा के घर बना देलकै, तो घर के सुरक्षा से रहबै, ओहि घर में रहै छियै, हमरा सबके घर बना देलखिन मान्य जी मिलके सब गोरा, ओहिके लागि हम सब खुश।
जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर पाएकोमा दङ पर्दै स्थानीय छट्टु सदा।
हामी सबै जनाको पहिले फुसको घर थियो, प्रदेश सरकार घर बनाएपछि हामीहरू यति धेरै खुसले छियौ भन्न सक्दैनौ।
जनता आवास कार्यक्रम अन्तर्गत घर हस्तान्तरण गर्न पाएकोमा निकै खुशी व्यक्त गर्दै जनता आवास कार्यक्रम धनुषाका संयोजक एवं प्रदेश सभा सदस्य परमेश्वर शाह।
प्रदेश सरकार गठन भएपछि त्यो जनता आवासको कार्यविधिहरूलाई अगाडि बढाउँदै अहिले जिल्लाभरि नै हामीले 724 चाहिँ सम्झौता गरेका छौँ। त्यसमध्ये 281 घर कम्प्लिट भइसकेको छ। घरहरू हस्तान्तरण गर्न पाउँदा खुसी भएका छौँ।
जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश 2 8 जिल्लामा हालसम्म 4000 पक्की घर निर्माण गरेको बताउँदै प्रदेश नम्बर 2 भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल।
प्रदेश सरकारले अत्यन्त प्रभावकारी किसिमले यसलाई एकदम प्राथमिकतामा राखेर दलितहरूलाई हामीले घर बनाएर दिइरहेछौ। 2 आर्थिक वर्षमा झण्डै हामीले 4000 भन्दा बढी घर बनाएर हस्तान्तरण गरिसकेका छौं र अहिले पनि आषाढ मसानसम्म झन हामीले कमसेकम 2000 थप घर पनि हामी ह्यान्डओभर गर्ने परिस्थितिमा छौं।
प्रदेश 2 अति दलित वर्गमा पर्ने डोम हलखोर मुसहर मेस्तरको घर निर्माण कार्यक्रम अहिले भइरहेको छ। जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बने पनि जग्गाको अभाव तथा रकम अपुग भएका कारणले शौचालयको निर्माण हुन सकेको छैन। शौचालयको निर्माण तर्फ पनि ध्यान दिन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
नेपालको मध्ययुगीन समाजलाई काल्पनिक शैलीमा प्रस्तुत गरिएको अंग्रेजी उपन्यास द स्याडोज इन सिलियन सार्वजनिक गरिएको छ। नेपाली सेनाका सहसेनानी कृतार्थ शमशेर राणाको पहिलो पुस्तक आज काठमाण्डुमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरूङ र प्राध्यापक कमल राज सिंह राठौरले संयुक्त रूपमा विमोचन गर्नुभयो। उपकुलपति डाक्टर गुरूङले काव्य साधनाले मानिसलाई उत्कृष्ट बनाउने र आफ्नो पेशागत दक्षतामा थप कुशलता ल्याउने बताउनुभयो। कृतिका समीक्षक दिपेन्द्र अधिकारी र सगुना शाहले प्रतिभा र अभ्यास प्रयोग भएको कृति मात्र सार्थक हुन सक्ने बताउनुभयो। मोरङको सुनवर्सी नगरपालिका चार गान्धी आश्रम बस्दै आएकी एक युवतीको आज माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। स्थानीय डास खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर 20 वर्षीय वंशुगिया यादवको मृत्यु भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनीसँगै माटो खन्न गएकी 55 वर्षीय झोलिया यादव र 9 वर्षीय मनिका यादव समेत घाइते भएकी छिन्। उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा कोरोना भाइरसको नयाँ स्वरूपका कारण चौथो चरणको महामारी आउन सक्ने खतरा रहेको एक उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएकी छिन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीका प्रमुख डाक्टर रोसेल वालेन्स्कीले हालैको कोरोना भाइरसको डाटा हेर्दा चौथो चरणको महामारी निकै भयावह हुने बताउनुभयो। डाक्टर वालेन्स्कीले गत हप्ता एकै दिन 70,000 भन्दा बढ़ी कोरोना संक्रमणका नयाँ केसहरू देखिनुका साथै करिब 2,000 मानिसको मृत्यु भएकाले आगामी दिनहरू कष्टपूर्ण हुने बताउनुभयो। कोरोना भाइरसका विभिन्न स्वरूपहरू विश्वभर देखिए पनि बेलायत, दक्षिण अफ्रिका र ब्राजीलमा देखिएका नयाँ स्वरूपहरू निकै संक्रामक रहेको र बेलायतमा भेटिएको स्वरूपले भने यो महिना अमेरिकालाई तनाव दिने स्वास्थ्य विज्ञहरूको भनाइ छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म 25,52,270 जनाले ज्यान गुमाएका छन् भने 11,50,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। कोरोना विरूद्धको खोपको जोहो गरे तापनि यस भाइरसका कारण सबैभन्दा बढ़ी अमेरिका नै प्रभावित रहेको छ। त्यहाँ हालसम्म करिब 3 करोड़ मानिस कोरोना संक्रमित छन् भने 5,27,226 जनाको मृत्यु भइसकेको छ। अफ्रिकी राष्ट्र नाइजेरियामा गत हप्ता अपहरण गरिएका करिब 300 बालिका अपहरण मुक्त भएका छन्। विद्यालयबाट नै अपहरण गरिएका ती छात्राहरू अहिले सकुशल रहेको त्यहाँका सरकारले जनाएको छ। नाइजेरियामा फिरौती रकमका लागि यस्ता अपहरणका घटनाहरू भइरहन्छन्।
केही दिनदेखि लगातार घट्दै आएको र सोमबार करिब 41 अङ्कको सुधार देखिएको नेपाली शेयर बजारको परिसूचक मंगलबार भने घटेको छ। मंगलबार नेप्से परिसूचक 59.70 अङ्कले घटेर 2,455.33 बिन्दुमा झरेको छ भने संवेदनशील परिसूचक पनि 9.80 अङ्कले घटेर 443 बिन्दुमा झरेको छ। यस दिन 208 कम्पनीहरूका 1,31,06,738 कृता शेयरहरू 6,11,96,38,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबार कारोबारमा आएका 13 उपसमूह मध्ये व्यापार र होटल उपसमूहको सूचक सकारात्मक भएको छ भने बाँकी 11 उपसमूहको सूचक घटेको छ। भन्सार नाकाहरूमा अनधिकृत रूपमा नेपाली उद्योगका कच्चा पदार्थहरू निकासी बढ़ेको भन्दै रूपन्देही उद्योग संघले सम्बन्धित कार्यालयहरूको ध्यान आकर्षण गराएको छ। गैर कानूनी ढंगबाट निकासी बढ़ेका कारण नेपाली रिसाइक्लिङ उद्योगहरू बन्दको अवस्थामा पुगेको भन्दै संघले प्रशासन र भन्सार कार्यालयको ध्यान आकर्षण गराएको हो। हाल भन्सारबाट पुराना टायर, प्लास्टिक, फलाम तथा कागज लगायतका कबाड़ी सामानहरू भारततर्फ निकासी भइरहेको र त्यसका कारण उद्योगहरूले कच्चा पदार्थको अभाव खेप्नु परेको भन्दै संघको डेलिगेशनले जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेसँग भेट गरी समस्या अवगत गराएको हो। संघका अध्यक्ष बाबुराम बोहराको नेतृत्वमा गएको टोलीले संघमा आबद्ध उद्योगहरूले खेप्नु परेका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको थियो। नेपाली बजारमा मंगलबार सुनको भाव तोलामा 1,700 रुपियाँले घटेको छ। सोमबार 88,700 रुपियाँ प्रति तोलामा कारोबार भएको छापाभाल सुन मंगलबार 87,000 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रति तोला 1,340 रुपियाँमा कारोबार भएको चाँदीको भाव मंगलबार प्रति तोला 40 रुपियाँले घटेर 1,290 रुपियाँमा कारोबार भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले बढ़ी मूल्य राखेर सामान बिक्री गर्ने लगायतको कसुर गर्ने विभिन्न व्यापारिक फर्महरूलाई कार्यवाही गरेको छ। अरूको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची सूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेका भन्दै विभिन्न 105 व्यापारिक फर्मलाई कारवाही गरी 30,23,000 जरिवाना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले जनाएको छ।
पहिलो सेसनको काठमाडौँ मेयर कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। संघले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एफएफ क्लब बीच प्रतिस्पर्धा हुनेछ। फागुन 22 गते हुने उद्घाटन खेल ठियो क्रिकेट मैदानमा हुनेछ। त्यही दिन मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश बीच खेल हुनेछ। फागुन 29 गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमी फाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एफएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ। एक टीम काठमाडौँ मेयर 11 रहेका छन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टीमले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिता आयोजकको लागि क्यानले काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेको थियो। सम्झौता अनुसार काठमाडौँ महानगरपालिकाले क्यानलाई 50,00,000 उपलब्ध गराएको छ। नेपाली राष्ट्रिय महिला क्रिकेटरले पहिलो पटक आधिकारिक रूपमा मासिक तलब बुझ्ने भएका छन्। क्यानले 2020 शुरूको 6 महिनाको खेलाडी वर्गीकरण अनुसार क्यानले एक सातामा महिला र पुरूष खेलाडीको तलब दिने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट खेलाडीको वर्गीकरण अनुसार मासिक तलब पठाएको छ, जसलाई क्यानले सबै प्रक्रिया पूरा गरेर एक सातामा तलब दिने क्यानको तयारी छ। सन् 2020 शुरूको 6 महिना महिला र पुरूष खेलाडीको तलब आईसीसीले पठाएको छ। यस्तै ग्राउण्ड स्टाफ र क्यानका कर्मचारीको तलब पनि क्यानलाई आईसीसीले पठाएको क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले बताउनुभयो। नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्य समिति आएपछि पहिलो पटक सन् 2019 वर्गीकरणलाई परिमार्जन गरेर 2020 जनवरीबाट 6 महिनाका लागि लागू हुने गरेर नयाँ वर्गीकरण गरेको थियो, जसमा पुरूषमा 20 खेलाडी र महिलामा 22 खेलाडीलाई समावेश गरेको थियो। निशान सुनारको 2 गोल मद्दतमा एराउन्ड दि हिमालयन बासबारी क्लबले शहीद स्मारक बी डिभिजन लीगमा रेगुलेगेसन जोनमा संघर्ष गरिरहेको पुल्चोक स्पोर्टिङ क्लबलाई 2-0 पराजित गरेको छ। जितपछि बासबारीले शीर्ष स्थानको सातो बाटो र खोमाल्टार युथ क्लबसँगको अङ्क दूरी छुट्याउँदै उपाधि सम्भावनालाई जीवितै राखेको छ। बासबारीको 8 खेलबाट 18 अङ्क पुगेको छ। शीर्ष स्थानको सातो बाटोको 22 तथा खोमाल्टारको 19 अङ्क छ।
अब मौसम। आज राति र भोलि प्रदेश नम्बर 1 पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 6.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा 2 सदस्यीय वार्ता टोली गठन। विप्लव समूहबाट पनि वार्ता टोलीको घोषणा। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मोरङको उर्लाबारीमा निर्माण हुने सन्थाल एकीकृत बस्तीको शिलान्यास। ताप्लेजुङको दोभान बजारमा आगलागी 47 घर पूर्ण रूपमा जलेर नष्ट, करिब 80 परिवार विस्थापित। र अमेरिकामा कोरोना भाइरसको नयाँ स्वरूपका कारण चौथो चरणको महामारी आउन सक्ने स्वास्थ्य अधिकारीको चेतावनी। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।